घटना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी चुडामणी अरियालसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। भारतसिंह एफएम 102.2 मेगाहर्ज, बझाङको सयपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सेवामा सुधार ल्याउनका लागि प्रदेश सरकार तथा संघीय सरकारले पहल गर्दै
कञ्चनपुरको भीमदत्त नगरपालिका र डडेलधुराको परशुराम नगरपालिका बीच आपसी सहकार्यका लागि समझदारी,
डडेलधुरामा रहेको अमरगढी नगरपालिका स्मार्ट सिटी बनाइने,
सहकारी आन्दोलनलाई सफल बनाउनमा सबै लाग्नुपर्ने सांसद राणाको भनाई,
राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदन प्रस्तुत,
वित्तीय प्रणालीमा स्थायित्व आएको अर्थमन्त्री खतिवडाको भनाई
र ए डिभिजन लिग फुटबलमा मनाङ र पुलिस विजयी।
अब स्वास्थ्य उपचारका लागि अन्यत्र धाउनु नपर्ने गरी तपाईँहरूकै सहर महेन्द्रनगरको गली नम्बर 3 को फ्रीलाइन स्थित यामाहा सोरुमको पश्चिम पट्टि रहेको कञ्चन हेल्थ क्लिनिक छाला तथा यौन रोग, स्त्री तथा प्रसूति रोग, पेट तथा अल्सर रोग, नसा तथा मानसिक रोग र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरहरूद्वारा विशिष्ट सेवा प्रदान गरिने हुँदा समयमै नाम दर्ता गराउन हुन जानकारी गराउँदछौ।
डाक्टर गोविन्द रोकाया, MBBS, MO, जर्नल फिजिसियन, प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 8 बजेसम्म।
डाक्टर स्मृति रावल, MBBS, MO, जनरल फिजिसियन, प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। हाम्रा सेवाहरू अल्ट्रासाउन्ड, USG, भिडियो एक्सरे, एक्सरे ल्याब सेवा र नेबुलाइजर सेवा।
कञ्चन हेल्थ क्लिनिक, गल्ली नम्बर 3, फ्री लाइन यामाहा सोरुमको पश्चिम पट्टि, सम्पर्क नम्बर 0995216606, 98006605696।
अब समाचार क्रम विस्तारमा। सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सेवामा सुधार ल्याउनका लागि प्रदेश सरकार तथा संघीय सरकारले पहल थालेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले 9 जिल्लामा जटिल प्रसूति, जटिल दुर्घटना र सर्पदंशका बिरामीलाई हवाई सेवा दिने भन्दै चालु आर्थिक वर्ष 2075-76 थप 1 करोड बजेट विनियोजन गरेको छ। त्यसै गरी सुदूरपश्चिमका 6 पहाडी जिल्लामा ज्यान जोखिममा रहेका गर्भवती महिलाको उद्धारको लागि सरकारले हवाई सेवा उपलब्ध गराउने भएको छ। संघीय सरकारले सुदूरपश्चिम प्रदेशमा डडेलधुरा बाहेकका अन्य 6 पहाडी जिल्लामा गर्भवती तथा सुत्केरी हुँदा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलाको हवाई उद्धार गरी तोकिएको अस्पतालमा स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम ल्याएको हो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले डोटी, अछाम, बझाङ, बाजुरा, बैतडी र दार्चुला जिल्लाका महिलालाई यस्तो सुविधा उपलब्ध गर्ने भएको हो। लामो प्रसव व्यथा लागेका, बच्चा जन्मिन कठिनाइ भएको, गर्भमा नै बच्चाको मृत्यु भएको, गर्भ अवस्थामा हातखुट्टा शरीर सुन्निएको, अधिक रक्तस्राव भएको, रक्त अल्पता भएका महिलालाई ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको रूपमा व्याख्या गरिएको छ। उनीहरूलाई हवाई सुविधा मार्फत उद्धार गरिने कार्यक्रम ल्याइएको हो।
कञ्चनपुरको भीमदत्त नगरपालिका र डडेलधुराको परशुराम नगरपालिका बीच आपसी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। पर्यटन प्रवर्धन, अनुभव आदान प्रदान, विकास निर्माण कार्यमा सहकार्यका लागि दुवै नगरपालिकाले सम्झौता गरेका हुन्। भीमदत्त नगरपालिका कार्यालयमा आज भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउदले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। दुवै नगरपालिकाका प्रमुखले समझदारी पत्रमा हस्ताक्षर गरी समझदारी पत्र एक आपसमा आदान प्रदान गरेका छन्। भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा र परशुराम नगरपालिकाका सूचना प्रविधि अधिकृत हरिश ठगुन्नाको रोहबरमा गरिएको समझदारी पत्र 9 खण्डमा विभाजन गरिएको छ। भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले पर्यटन प्रवर्धन, पूर्वाधार विकास निर्माणमा सहकार्य र आपसी अनुभव आदान प्रदानका लागि परशुराम नगरपालिकासित सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको बताउनु भयो। महाकाली नदीको बहुउपयोगका लागि दुवै नगरपालिकाले सहकार्य गरी अघि बढ्ने उल्लेख गर्दै उहाँले महाकाली नदीमा साहसिक जलयात्रा राफ्टिङ सञ्चालनका लागि छलफल अघि बढेको बताउनु भयो। सरकारले सन् 2020 पर्यटन वर्ष घोषणा गरेकाले आन्तरिक पर्यटन प्रवर्धनका लागि प्रचार प्रसार र पूर्वाधार निर्माणका कार्य गरिने नगर प्रमुख विष्टले बताउनु भयो। भीमदत्त नगरसित सीमा जोडिएका वा नजोडिएका स्थानीय तहसित सहकार्यका लागि समझदारी गरी जाने नगर प्रमुख विष्टले बताउनु भयो। 9 खण्डको समझदारी पत्रको पहिलो खण्डमा उद्देश्य, दोस्रोमा कानुनी हैसियत, तेस्रोमा कार्यक्षेत्र, चौथोमा शर्तहरू, पाँचौँमा समझदारी कार्यान्वयनका लागि स्रोतको व्यवस्था, छैठौँमा संयुक्त कार्यदल सम्बन्धी व्यवस्था, सातौँमा संशोधन, आठौँमा विवादमा समाधान र नवौँमा समझदारीको समय अवधि उल्लेख गरिएको छ। समझदारी पत्र हस्ताक्षर कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर विष्ट, नगर प्रमुख विष्ट, उपप्रमुख सुशीला चन्द सिंह, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा, जनप्रतिनिधि, कर्मचारीहरूको सहभागिता रहेको थियो।
जलन्धुरामा रहेको अमरगढी नगरपालिका स्मार्ट सिटी बन्ने भएको छ। नेपाल सरकारको 10 शहरलाई स्मार्ट सिटी निर्माण गर्ने योजना अनुसार जलन्धुराको अमरगढी नगरपालिका पनि पर्न सफल भएको हो। शहरी विकास मन्त्रालयले 10 शहरलाई स्मार्ट सिटी निर्माण गर्न ग्रिड कन्सल्टेन्टसँग सम्झौता गरिसकेको अमरगढी नगरपालिकाले जनाएको छ। स्मार्ट सिटी निर्माण गर्ने योजना 10 शहरमध्ये पहिलो स्याङ्जाको वालिङ, दैलेखको दुल्लु र जलन्धुराको अमरगढीको अध्ययनमा सेटेलाइट बेसमा काम अन्तिम चरणमा पुगेको छ। यस्तै भूपयोग नक्सा, वार्डगत भेटघाट सम्पन्न भएका छन्। स्मार्ट सिटीभित्र स्मार्ट जनता, स्मार्ट भौतिक पूर्वाधार, स्मार्ट शासन व्यवस्था र स्मार्ट अर्थव्यवस्था रहने भएकाले सो स्तरमा अमरगढीलाई पुर्याउनका लागि योजना निर्माण गरिएको वातावरणविद तथा अमरगढी स्मार्ट सिटीका संयोजक कुमोद लेखकले जानकारी दिनुभयो। स्थानीय तहको निर्वाचनका बेला स्मार्ट सिटीको मुद्दा उठाएका नगर प्रमुख विश्वेश्वर प्रसाद ओझाले अहिले कार्यान्वयनमा अगाडि बढ्दा जनतासँग गरेका वाचा पूरा हुनेमा विश्वास व्यक्त गर्नुभयो। डडेलधुराका प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रमध्येका उग्रतारा मन्दिर, घटाल थान, अमरगढी किल्ला, राहुल तोली गुफा अमरगढी नगरपालिकाभित्र परेका छन्।
बैतडीको विभिन्न स्थानमा सञ्चालन गरिएको घुम्ती शिविरबाट 1594 जनाले नागरिकता लिएका छन्। जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लाका दुर्गम गाउँमै पुगेर नागरिकता वितरण गर्ने उद्देश्यले जिल्लाको शिवनाथ गाउँपालिकाको शर्माली र सुलेखान, पञ्चेश्वर गाउँपालिका कुलाउमा र मेलोली नगरपालिकाको मेलोलीमा सञ्चालन भएको शिविरबाट नागरिकता प्रदान गरिएको थियो। शिविरमा जिल्ला निर्वाचन कार्यालयले 894 जनाको फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेको सहायक जिल्लाधिकारी सुरेश घिमिरेले जानकारी दिनुभयो।
बिरामीको चापअनुसार दरबन्दी नथपिँदा सेती अञ्चल अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवा गुणस्तरीय बन्न सकेको छैन। सीमित कर्मचारीले 3 गुणाभन्दा बढी काम गर्नुपर्दा समस्या हुन गएको सेती अञ्चल अस्पताल प्रशासनले दावी गरेको छ। तर भएका कर्मचारीहरूले पनि प्रभावकारी रूपले सेवा प्रवाह नगरिदिँदा सर्वसाधारणहरूलाई शास्ति हुने गरेको छ। कैलालीबाट सहकर्मी निर्मला खनायतको यो रिपोर्ट।
78 वर्ष पुरानो सेती अञ्चल अस्पताल अहिले पनि 3 दशक अगाडिकै दरबन्दी अनुसार चलिरहेको छ। अस्पतालको क्षमता बढेको भए पनि कर्मचारी दरबन्दी नथपिँदा अस्पतालले दिने सेवा खासै प्रभावकारी बन्न नसकेको भन्दै सेवाग्राहीहरूले गुनासो गर्ने गरेका छन्। अहिले 242 सय पुर्याएर अस्पतालले सेवा दिइरहेको छ। नेपाल सरकारबाट 50 र अस्पताल विकास समितिबाट 75 गरी 125 स्वीकृत सैया रहेको छ। 125 सैयाका लागि पर्याप्त दरबन्दी नरहेका बेला 242 सैयाको सेवा दिइरहेको मेडिकल सुपरिन्टेन्डेन्ट हेमराज पाण्डेको भनाइ छ।
भनेको मतलब 125 बेडमा नै दरबन्दी अनुसारको यो भन्दा के नभएको बेलामा 242 त कसरी धान्ने होला? त्यसैमा नि फुलफिल छैनन् केही पनि।
थोरै कर्मचारी र बिरामीको उच्च चापका बावजुद पनि प्रभावकारी सेवा प्रवाह गरिरहेको अस्पताल प्रशासनले दावी गर्ने गरेको छ। तर बिरामी र बिरामी कुरुवाहरूले भने सेती अञ्चल अस्पतालको स्वास्थ्य सेवा प्रवाह राम्रो नभएको बताएका छन्। उनीहरूले प्रदेश भरिकै बिरामीको उपचार गर्ने सेती अञ्चल अस्पतालमा पर्याप्त सरसफाईको अभाव, औषधि अभाव लगायतको समस्या रहेको बताएका छन्। यसका साथै बिरामी र कुरुवामाथि अस्पतालका कर्मचारीले रोगको व्यवहार गर्ने गरेको गुनासो पनि गर्नुहुन्छ। एकजना बिरामी कुरुवा सुरेश राज राणा।
जाँदाखेरि बस्नु, अहिले हामी आइरहेछौँ, आउँदैन। नर्सहरूलाई बोलाउँदाखेरि ल तपाईँ जानु, हामी एकछिनमा आउँछौँ भनेर भन्छ।
यति मात्रै होइन, सुदूरपश्चिम प्रदेशकै रेफरल अस्पतालका रूपमा चिनिएको सेती अञ्चल अस्पतालमा औषधि उपकरण र चिकित्सक अभावको कारण देखाउँदै बिरामीलाई आउने बित्तिकै अन्त रेफर गर्ने गरेको गुनासो पनि सर्वसाधारणहरूको रहेको छ। उनीहरूले बिरामीलाई गाह्रो पर्दा बोलाउन जाँदा पनि डाक्टर नआइदिने गरेको दुःख यसो व्यक्त गरेका छन्। धनगढीकी गौरी चौधरी। सेती अञ्चल अस्पतालका कर्मचारीको चरम लापरवाहीका कारण अहिले सर्वसाधारणहरूमा अस्पताल प्रतिको विश्वास घट्दै गएको देखिन्छ। यसैबीच अस्पतालको सेवा प्रति गुनासो बढेपछि बुधबार राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको संयुक्त टोलीले अस्पतालमा आकस्मिक अनुगमन पनि गरेको थियो। अनुगमनको क्रममा अस्पतालमा जति सुधार हुनुपर्ने थियो त्यति नभएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ। शुक्ला फटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। कञ्चनपुर तथा कैलालीका सरकारी अस्पतालहरूको अवस्थामा खासै सुधार नआउनुलाई तपाईँ के भन्नुहुन्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौँ श्रोता विचार।
जय बहादुर विष्ट हो। क्षेत्रीय महाकालीको अस्पताल सम्बन्धमा सुविधाजनक अहिलेसम्म भएन। भारतमुखी छौँ, यहाँनिर बरबर भारततिर जान खोज्छौँ। यहाँ आएको डाक्टरहरूलाई हामी चाहे मतलब ठिक छ त्यो आफ्नै ठाउँमा क्लिनिकमा हामी दबाई गरौँ भनेर हामी सोच्दैनौँ। आफ्नो यहाँ मतलब के अरे हामी हेला गर्छौँ, अर्का तीर्थलाई ठुलो मान्छौँ। हामीले आफ्नै तीर्थलाई ठुलो मान्ने हो नि। त्यही भए हुनाले सबैभन्दा ठुलो कुरा हामी विश्वास गर्नु पऱ्यो कि डाक्टरमाथि। एक डाक्टरले पनि राम्रो डाक्टर मतलब के अरे हुनुपर्छ, त्यो गल्ती चाहिने हामी जनता पनि हो।
अञ्चल अस्पतालमा मुख्य कुरा के भने राज्यले पनि ध्यान दिनुपर्दछ। यहाँका बासिन्दाहरू पनि ठिक छैन, किनभने कुनै डक्टर आयो भने उसलाई जबरजस्ती गर्ने, आफ्नो जस्तो निर्णय गर्न खोज्ने हाम्रो परिपाटी हो। त्यसैमा राज्यले गर्नुपर्ने कराईका साथ जतिवटा दरबन्दी छन् त्यो दरबन्दीमा 50% भए पनि कन्टिन्यू हाजिरी गर्ने खालका, जनतालाई सेवा दिने खालका चाहिँ हुनुपर्ने हो। राज्यहरूकै अब कमीहरू कमजोरीले गर्दाखेरि यो अवस्था पुगेको हो। यसलाई सुधार्ने हो भने राज्यले एक्सन लिनै पर्छ। त्यो ठाउँमा दुर्गम भयो भन्छ भने उसले जागिर नखाए पनि भयो नि।
गङ्गाराम पाण्डे, त्यो कर्मचारीहरूको मनमानी जो व्यवस्थापन समिति छ त्यसको कमजोरी, राज्यको पनि अब निगरानी कम भयो। अहिले अब क्षेत्रीय चल्या छ र अब त्यसले केही सुधार हुन्छ त हुन्छ, न त मुस्किलै छ।
रोशन साउथ, अब मुख्य त सरकारसँग सम्बन्धित कुरा हो। सरकारबाट हुने नीति निर्देशनहरूमा कमी रहने एउटा कुरा भयो, अनि सरकारले दिएको पूर्णत सेवा सुविधाहरूको हकमा त्यसलाई युटिलाइज गर्ने, त्यसलाई परिचालन गर्ने मुख्य त्यहाँको डक्टर इन्चार्जको नै हो। अब मान्छे मर्नु भने दुःखद घटना हो, डक्टरको जिम्मेवारी नै मर्न लागेको मान्छेलाई बचाउने दायित्वभन्दा बाहिर गएर मान्छे मर्यो भने त ठुलो समस्या नै हो। हेर्नुहोस्, अब अहिले कानुनका कुराहरू छन्, स्वास्थ्य सम्बन्धी पनि एउटा कानुन नै ल्याइसकेको अवस्थामा यो अलिकति जटिल कुरा हो, यसो नहुनु पर्थ्यो। यद्यपि कहाँ कसरी भयो यसको खोजमा सहित त्यसबाट पार सिकेर अगाडि जानु नितान्त जरुरी हुन्छ।
कृष्ण दामी, अब यो विषयमा मुख्य अस्पतालको सुधार नहुनमा व्यवस्थापनको कमजोरी हुन्छ। अस्पतालहरू व्यवस्थापन र राज्यको नीति अनुसार व्यवस्थापन हुन नसक्नु मेरो बुझाइ हो, र यसमा खास गरेर स्पष्ट नीति, स्वास्थ्य सम्बन्धी नीति राज्यको छ र त्यही नीति अनुरूप व्यवस्थापकहरूले गइदिए भने सुधार हुन्थ्यो जस्तो लाग्छ।
रामप्रसाद जोशी, सबभन्दा त सम्बन्धित डाक्टरहरू छन् नि त्यहाँको लापरवाही, जस्तै तिनीहरूले प्राइभेट मेडिकलहरू खोलेर होइन त्यहाँ जाने, सरकारीमा चाहिँ काम नगर्ने, टाइममा नआइदिने अनि बिमारलाई नहेरिदिने, त्यही कमजोरी लाग्छ मलाई। सुधार तिनीहरूलाई नियन्त्रण गर्नु पर्यो, जस्तै मानव प्राइभेटमा जान दिनु भएन, 10-4 त्यहाँ काम गर्नै पर्यो डक्टरहरूले। सबभन्दा पहिले त सरकारले पनि अस्पतालमा डक्टरको पदपूर्ति गर्नु अनिवार्य छ, अनि तिनीहरूलाई चाहिँ 10-4 चाहिँ ड्युटी दिनु आवश्यक छ।
घटना विश्लेषण र विचार, शुक्लफाटा समाचार। तपाईँ अहिले शुक्लफाटा एफएम 99.4 मेगार्ज, बारासिंह एफएम 102.2 मेगार्ज, बझाङको सयपाल एफएम 110.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शोभायात्रा र हाम्रो पात्रो वेबसाइटबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
स्वास्थ्यलाई हानिकारक VOC मुक्त जापानको सर्वोत्कृष्ट हेल्दी होम पेन्ट्स KNP, अ सब्सिडियरी अफ कान्साई नेरोलाक पेन्ट्स।
पण्डित बाजे, मेरो हात हेरिदिनुस् न, मेरो बिहा कहिले हुन्छ?
पण्डित बाजे, मेरो पनि हात हेरिदिनुस् न, मेरो भाग्योदय कहिले हुन्छ?
तपाईँ पनि कुनै पनि समस्याबाट निराश भए हामीलाई सम्झनुहोस्। देश विदेश अध्ययन अध्यापन प्रदेश जागिर वस्तुभाव व्यापार व्यवसाय विवाह प्रेम सम्बन्ध कलह झगडा रोग कष्ट अकल्पनीय मरण मुद्दा मामिला र अन्य कारोबारबाट मन विचलित तथा निराश हुनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्। हस्तरेखा कुण्डली र अनुहार हेरी ग्रह फलादेश गरिनुका साथै नवग्रह रुद्राभिषेक पैतृक र वैदिक कर्म पनि गरिन्छ। चिना हात अनुहार नाडी तथा कम्प्युटरका माध्यमद्वारा फलादेश गर्दछ,
साथै घरको माटो र आखत पनि हेरिन्छ।
त्यस बापत हामी कुनै फी लिँदैनौ, हामी उचित पुरस्कार लिन्छ।
पण्डित बाजेलाई भेट्ने ठेगाना रहेको छ युवा ज्योतिष जगन्नाथ ग्यावली,
9847437119 र 9847479025।
महालक्ष्मी ज्योतिष परामर्श केन्द्र, सम्पर्क स्थान खैरबट्टी महाकाली मन्दिर लक्ष्मी माविको अगाडि।
खाता खोल्न सनराइज बैंक मा जाऊ, स्वास्थ्य संबंधी बीमा को लाभ बिरामी हुँदा अस्पताल बसेको दुर्घटनामा परेको दुवैको स्वास्थ्य बिमा हुन्छ रे एकपल्ट बुझ्नै पर्यो नि सनराइज ब्याङ्कमा जानै पर्यो नि जाउँ जाउँ साथी खाता खोल्न सनराइज ब्याङ्कमा जाउँ स्वास्थ्य सम्बन्धी बिमाको लाभ पनि लिऊँ
सनराइज ब्याङ्क हामी सँगसँगै
ओहो काका के भयो आज क्या हो एक्लै टोली राख्या
अरे बा के भयो भन्छे यी बुढेसका लाग्यो देखि बुढेसकालाई बिराएछु तीर्थतिर कुम्भ राउन भन्यो अरे को बस जान्ना छ आज कब जान्ना छ म त केही जान्दैन देखि के जान्दैन छ अब मुरे तीर्थयात्रा म जाने थियो
रे अरे काका त एक्लै क्या हो चिन्ता अध्या जय निर्मल बाबा टुर एन्ड ट्राभल प्राली छ महेन्द्रनगर मे त पुसा 18 गते महेन्द्रनगर बठे प्रयागराज काशी गया बैजनाथ धाम जगन्नाथपुरी होइबर गंगा सागर सम्मको तीर्थयात्राको आयोजना गरिरहेछ है
प्रयागराज
कुम्भ स्नान रे हरिद्वार स्नान कि लेखाए पुसा 28-29 रे 30 गतेका दिन सुविधा सम्पन्न बस रे जीपको व्यवस्था रहेछ तमले अहिले गए परे आफ्नो सिट सुरक्षित गरिहाल
सम्पर्क जय निर्मल बाबा टुर एन्ड ट्राभल्स प्राली चमन चौराहा महेन्द्रनगर पुरानो पवन दूत काउन्टर
सम्पर्क नम्बर 9848721231 9858744500 र 9812750300
धनगढीको लागि सम्पर्क 9848474595 सम्पर्क व्यक्ति राजेन्द्र चन्द
विश्रामपछि समाचारमा पुनः स्वागत छ अब बाँकी खबर डुटीको शिखर नगरपालिका र जोराइल गाउँपालिकाको सिमानासँग जोडिएको गन्याप्ताल क्षेत्रलाई मिनी खप्तडको रूपमा विकास गरिने भएको छ छवटा पाटर रहेको गन्याप्ताल क्षेत्रलाई पर्यटकीय रूपमा विकास गर्नका लागि मिनी खप्तडका रूपमा चिनाउन अभियान समेत थालिएको छ डुटीको शिखर नगरपालिका र जोराइल गाउँपालिकाको सिमानासँग जोडिएको गन्याप्ताल क्षेत्र प्राकृतिक सौन्दर्यले मनमोहक रहेकोले पर्यटक क्षेत्रका रूपमा विकास गरिने गन्यापद्रा गाउँपालिकाका अध्यक्ष नवल बहादुर मल्लले बताउनुभयो सामुद्रिक सतहको 1200 मिटरदेखि 2671 मिटरको उचाइमा रहेको भूभाग 77% वन जङ्गलहरूमा ठुल्ठुला फाँटहरू रहेका छन् त्यस पर्यटकीय क्षेत्रलाई मिनी खप्तडको रूपमा विकास गर्ने गाउँपालिकाका अध्यक्ष मल्लले बताउनुभयो घना जङ्गल भएकाले वर्षेनी ढलेका रुखहरू मात्रै व्यवस्थित रूपमा बिक्री गर्न सके गाउँपालिकाले लाखौँ रुपियाँ आम्दानी गर्न सकिने तथा पर्यटकका लागि ट्रेकिङ होमस्टे रिसोर्ट लगायतका सुविधा गर्न सके स्थानीयहरूलाई रोजगारीको अवसर प्रदान गर्न सकिने स्थानीयहरूको भनाइरहेको छ कन्याताल लामीताल बाटुली ताल गरी त्यस क्षेत्रमा रहेका छवटा पाटनको पहाडी क्षेत्रमा अहिले हरियालीसँगै मनमोहक दृश्य र बुट्यान फुलहरूले सजिएको छ गन्याप्तालाई पर्यटकीय क्षेत्रका रूपमा विकास र संरक्षण गरी सम्वर्धन गर्न अहिले स्थानीय निकाय गन्याप्तुरा गाउँपालिका जुटेको छ पहिलोपटक गन्याप्तुरा गाउँपालिकाका अध्यक्ष सहितको एक टोले कन्याप्ताल पुगी सम्भाव्यता समेत अध्ययन गरेको जनाइएको छ
अछाममा अल्लोको कपडाको माग बढे पनि आधुनिक प्रविधि नहुँदा उत्पादन न्यून छ असामको पूर्वी क्षेत्रका बासिन्दा अल्लोको कपडा उत्पादनमा सक्रिय भए पनि त्यो क्षेत्रमा अझै आधुनिक प्रविधि भित्रिन सकेको छैन स्थानीय अहिले पनि पुरानै हातेसी प्रयोग गर्न बाध्य छन् यसले मेहनत धेरै परे पनि उपलब्धि भने थोरै हुने गर्दछ असामको तुर्बाखात गाउँपालिका साथ तोसीका झङ्कर बहादुर विष्टले अल्लोलाई पकाएर बनाएको लोत्ताबाट धागो बनाउन समस्या हुने गरेको बताउनु भयो 1,50,000 लगानीमा सामान खरिद गरेर व्यवसाय सुरु गरेका विष्टले धागो तान्न नजान्दा मेसिनरी सामान बिग्रेको बताउनु भयो अहिले उहाँको कपडा उद्योगमा अल्लोको कोट उत्पादन हुने गरेको छ एक महिनामा 4 कोटलाई आवश्यक पर्ने कपडा हातले उत्पादन गर्ने गरिन्छ
पछाङकै प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थलका रूपमा परिचित तपोवन क्षेत्र प्रचार प्रसारको अभावमा बिहारिसी अवस्थामा पुगेको छ धार्मिक तथा पर्यटकीय स्थल तपोवन क्षेत्रको प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको हो तातोपानीका मुहानहरू रहेको त्यस क्षेत्रका बारेमा देश विदेशमा प्रचार प्रसार गर्न सके पछाङकै विकास हुने स्थानीय बुद्धिजीवीहरूले बताएका छन् साबिक सुनिकोट गाविसको भाटगाउँ नजिक रहेको तपोवन क्षेत्र हाल तलकोट गाउँपालिकाको वडा नम्बर 1 पर्ने गर्दछ त्यहाँ सेती नदीको किनारवारी र पारी गरेर 6 भन्दा बढी तातोपानीका मुहान रहेका छन्
मानसखण्ड पुराणमा उल्लेख भएअनुसार अत्रि ऋषिले तपस्या गरेको ठाउँ भएकाले त्यस क्षेत्रलाई तपोवन भनिएको हो। त्यहाँ माघे सङ्क्रान्ति, श्री पञ्चमी, फागु पूर्णिमामा विशेष मेला लाग्ने गर्दछ। मेला भर्न तथा तातो पानीमा स्नान गर्नका लागि बझाङ, डोटी, अछाम र सुदूरपश्चिमका पहाडी जिल्लाबाट श्रद्धालु त्यहाँ पुग्ने गर्दछन्। मेलाको दिन त्यहाँ पूजा गरेमा इच्छित वर प्राप्त हुने जनविश्वास रहेको छ। त्यहाँको तातो पानीमा नुहाएमा छाला र हड्डी सम्बन्धी रोगहरू निको हुने गरेको स्थानीयहरूले बताएका छन्। सेती नदी किनारमा रहेका तातो पानीका मुहानहरू नदी कटानका कारण जोखिममा परेपछि संरक्षणका लागि गाउँपालिकाले पहल थालेको तलकोट गाउँपालिका एकका वडाध्यक्ष गोपाल धामीले बताउनुभयो। नदी किनारमा तटबन्ध गर्ने सोलर लिफ्टिङबाट तातो पानी माथि तानेर सहजै नुहाउन र पौडी खेल्न मिल्ने पोखरी र धारा बनाउने, तपोवन क्षेत्रलाई घेरबार गर्ने लगायतका निर्णयहरू कार्यपालिकाको बैठकले गरेको जनाइएको छ।
नवजीवन सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षको कारोबारबाट भएको मुनाफाबाट सेयर सदस्यहरूलाई प्रति सेयर 18% दरले लाभांश वितरण गरेको छ। देशकै अग्रणी र ठूलो सहकारी संस्थाको रूपमा रहेको नवजीवन सहकारी संस्थाले सेयरमा लगानी गरेका सदस्यहरूलाई लगानीको उचित प्रतिफल उपलब्ध गराउने उद्देश्यले 18% दरले लाभांश वितरण गरेको हो। कैलाली, कञ्चनपुर र बर्दिया जिल्ला कार्यक्षेत्र रहेको यो संस्थाका सेयर सदस्य 17,705 पुगेका छन्। आज कैलालीको धनगढीमा भएको 25 वार्षिक साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदनमा संस्थाले आर्थिक वर्ष 74-75 को आर्थिक कारोबारबाट 12,04,75,000 मुनाफा आर्जन भएको देखाएको छ। सांसद नारदमुनि राणाले आज साधारण सभाको उद्घाटन गर्दै सहकारी आन्दोलनलाई सफल बनाउनमा सबै लाग्नुपर्ने बताउनुभयो। समारोहमा संस्थाका अध्यक्ष चक्रबहादुर सिंह, प्रदेशसभा सदस्य डिलीराज पन्त, धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र, पूर्व सांसद महेश्वर पाठक, संस्थापक सदस्य दीपक प्रकाश देवकोटा लगायतले सहकारी आन्दोलनको बारेमा धारणा व्यक्त गरेका थिए।
कैलालीको घुडाघुडी नगरपालिकाको साडेपानीमा जीप र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ गइरहेको C6P5229 नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको B18C8715 नम्बरको जीप एक आपसमा ठोकिँदा गैराती भएको दुर्घटनामा परि मोटरसाइकलमा सवार कैलालीको बर्दगुरिया गाउँपालिका बहुनियाका चक्रबमको ज्यान गएको हो। सोही ठाउँका भजन सुनार गम्भीर घाइते भएका छन्। सुनारलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ। जीप चालक घुडाघुडी नगरपालिकाका वीरबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष केपी शर्मा ओलीले परिषदको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा संवैधानिक व्यवस्था अनुरूप प्रधानमन्त्री ओलीले 74-75 वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्तुत गर्नुभएको हो। त्यस अवसरमा राष्ट्रपति भण्डारीले परम्परागत सुरक्षाका साथै नवीनतम सुरक्षा चुनौतीलाई सामना गर्दै मुलुकको समग्र सुरक्षा व्यवस्था प्रभावकारी बनाउनका लागि नीति निर्माण लगायत सबै व्यवस्थापनका काम गर्न परिषदका पदाधिकारीलाई सुझाव दिनुभएको छ। नेपालको संविधानको धारा 266 नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्न मन्त्री परिषदलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा सुरक्षा परिषद रहने व्यवस्था छ। प्रतिवेदनमा राष्ट्रिय सुरक्षा परिषदको ऐतिहासिक पृष्ठभूमि, राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था, अन्तर्राष्ट्रिय क्षेत्रीय र आन्तरिक सुरक्षा परिस्थितिको विश्लेषण गरिएको छ। राष्ट्रिय सुरक्षा परिषदबाट आर्थिक वर्ष 74-75 सम्पादन भएका कार्य र सचिवालयको स्तर उन्नतिका लागि गर्ने प्रयास समेत प्रतिवेदनमा उल्लेख छ।
अर्थमन्त्री डाक्टर युवराज खतेवडाले सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आएको बताउनु भएको छ। आज काप्रेको बनेपामा भएको एउटा कार्यक्रममा बोल्दै मन्त्री खतेवडाले महिलाको वित्तीय पहुँचमा पुँजी, सूचना र प्रविधिमा पहुँच पुर्याउन आवश्यक रहेको बताउनु भएको हो। समाजमा प्रतिष्ठित हुन आर्थिक र राजनैतिक सबलीकरणमा पहुँच र आय आर्जनबाट उत्पादन शक्तिमा पुग्न आवश्यक रहेको उहाँको भनाइरहेको छ। मन्त्री खतेवडाले आफू नेपाल राष्ट्र बैङ्कको गभर्नर हुँदाखेरि सम्पूर्ण वित्तीय कारोबार गर्ने गैर सरकारी संस्थालाई लघुवित्त वित्तीय संस्थामा आउन आह्वान गरेको, 4 वर्षपछि 9 संस्था रूपान्तरण भएको र 16 संस्था बाँकी रहेको बताउनुभयो।
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ नर्स्याङ्दी क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ। ललितपुरको एन्फा टेक्निकल सेन्टरमा आज भएको खेलमा मनाङलाई विजयी गराउने एकमात्र गोल विशाल राईले गरेका थिए। जितसँगै मनाङले लिग तालिकामा 3 अङ्कको अग्रता लिएको छ। आर्मी 17 अङ्कसहित तालिकाको 4थ स्थानमा छ। प्रतियोगितामा पहिलो हार बेहोरेको आर्मी उपाधि होडमा कमजोर बनेको छ। यसअघि आजै भएको पहिलो खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई 5-0 गोल अन्तरले पराजित गरेको छ। पुलिसको जितमा अभिषेक रिजाल, रविशङ्कर पासवान, भारत शाह, तेज तामाङ र निर कुमार राईले गोल गरे थिए। जेसँगै पुलिसले 8 खेलबाट 14 अङ्क जोडेको छ। फ्रेन्स 5 अङ्कसहित 11 स्थानमा यथावत छ।
समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सेवामा सुधार ल्याउनका लागि प्रदेश सरकार र संघीय सरकारले पहल गर्दै।
कञ्चनपुरको भिन्दत्त नगरपालिका र डडेलधुराको परशुराम नगरपालिका बीच आपसी सहकार्यका लागि समझदारी।
डडेलधुराको अमरगढी नगरपालिका स्मार्ट सिटी बनाइने।
सहकारी आन्दोलनलाई सफल बनाउनमा सबै लाग्नुपर्ने सांसद राणाको भनाई।
राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदन प्रस्तुत।
वित्तीय प्रणालीमा स्थायित्व आएको अर्थमन्त्री खतेवडाको भनाई।
डिभिजन लिग फुटबलमा मनाङ र पुलिस विजयी।
हस्त अहिले यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 99.5254 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धेरै धेरै धन्यवाद।